यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्द सूचीबाट उम्मेद्वारले नाम फिर्ता लिएमा सम्बन्धित दलले उम्मेद्वार थप्न पाउने निर्वाचन आयोगद्वारा जानकारी। अत्यधिक चिसो बढ़ेकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजबाट शुरू। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलामा ठूलो आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई देश निकाला गरिएको दावी। र नेपाल क्रिकेट संघ क्यानद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश भएका कुनै उम्मेद्वारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेद्वार थप्न पाउने जनाइएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गतेका लागि निर्धारित यही पुष 13 र 14 गते 64 राजनैतिक दलका तर्फबाट प्राप्त उम्मेद्वारीको मनोनयन गरिएकामा त्यसमाथि रूजु भइरहेको जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सूचीमा कानून बमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुष 20 गते भित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरूले सच्याएर यही पुष 27 गते भित्र पुनः पेश गर्नुपर्नेछ। त्यसरी पेश गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुष 28 गतेका लागि समय दिइनेछ। फिर्ता हुन आवेदन दिइएको उम्मेद्वारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेद्वार पठाउन पाउनेछ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विभिन्न 26 निर्वाचन क्षेत्रका उम्मेद्वारले मात्रै अधिकतम 33 लाख खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढ़ी खर्च गर्न पाउनेछन्। यसै गरी काभ्रेपलाञ्चोकका 2 वटै निर्वाचन क्षेत्र, मकवानपुरका 2, गोर्खाको 1, लमजुङको 1, अर्घाखाँची, रोल्पा, प्युठान, दाङको 1, बर्दियाका 2, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेद्वारले मात्रै 33 लाख बराबरको खर्च गर्न पाउनेछन्। भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्र भन्दा बढ़ी राखिएको आयोगले जनाएको छ। आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम 25 लाख बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ। 5 वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ। ती निर्वाचन क्षेत्रमा काठमाडौँ 1, 3, 6, 7 र 8 रहेका छन्। आयोगले यसपटक ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो बढ़िरहेकाले स्वास्थ्य प्रतिकूल हुन सक्ने भन्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले चिसोले गर्दा रुगाखोकी, ज्वरो, दम बढ़ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया लगायत लक्षण भएका बिरामीको संख्या बढ़ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गर्नुभएको हो। उहाँले चिसोका कारण देखिने समस्या रहिरहे वा बढ़ेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्था सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर 11-15 परामर्श लिन समेत अनुरोध गर्नुभएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले पछिल्ला वर्षहरूमा जाड़ो यामसँगै बढ़ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्क लगायत अंगमा गम्भीर असर पर्नुका साथै दम, क्यान्सर जस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढ़ाउने बताउनुभयो। यसैबीच जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अप्नाउन चिकित्सकले अनुरोध गरेका छन्। न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा संचालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जस्तो विषाक्त ग्यास जम्मा हुने र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउनुका साथै ज्यानै जान सक्ने भन्दै चिकित्सकहरूले चेतावनी दिएका छन्। कन्सल्टेन्ट जेनरल फिजिसियन डाक्टर विवेक राज पौडेलले वर्षेनी यस्ता खालका दुर्घटना बढ़े पनि सर्वसाधारणहरू अझै यसबारे सचेत हुन नसकेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत्र 15 गते भित्र अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सार्वजनिक सूचना जारी गरेको छ। अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सूचीकरणसँग सम्बन्धित दिग्दर्शनमा उल्लेख भए बमोजिम आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापन सम्बन्धी आन्तरिक दिग्दर्शन र आन्तरिक फारम मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले जानकारी दिनुभयो। मन्त्रालयले गत वर्ष आह्वान गरेको सूचना अनुसार ललितपुरको मौलिक खाद्य परिकार योमरी अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड़िनुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ चितवन शाखाको आज निरीक्षणपछि उहाँले अहिले सरकारले सरकारी संचार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड़ने कामको थालनी गरेको बताउनुभयो। यसैगरी आजै मन्त्री खरेलले चितवनको भरतपुर महानगरपालिका 29 जुगेडी स्थित ओम मेगाश्री फार्माक्युटिकलको निरीक्षण तथा अवलोकन गर्नुभयो। निरीक्षणपछि औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताउनुभयो। विभिन्न 50 प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पुष्पकमल दाहाल प्रचण्डले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभयो। प्रेसेन्टरले आज संखुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो। जेएनजी युवा पुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शंका गरिरहनु पर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दावी गर्नुभयो। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि शुरू भएको छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोड़ाका नंकाठी स्नान गरी शुद्ध वस्त्र पहिरेर यसको शुरूआत गरिन्छ। आजदेखि प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह कालमा महादेवको पूजा गर्ने परम्परा छ। बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानी अर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेग स्थित 18 किलोमिटरको दूरीमा रहेको साँखु स्थित साली नदीमा माघ स्नान सहित माधव नारायणको मेला लागेको छ। बाँके राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका युवाहरूलाई लक्षित गरी स्वरोजगारका कार्यक्रम अन्तर्गत सीपमूलक तालिमहरू प्रदान गरेपछि अहिले त्यस भेगका केही युवा स्वरोजगारतर्फ उन्मुख भएका छन्। सिकेको सीपबाट कमाई गर्न थालेपछि युवाहरूको आकर्षण सीपमूलक तालिमतर्फ बढ़दै गएको र यसले स्थानीय स्तरमै आय आर्जनमा मद्दत पुगिरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
30 युवाहरूलाई हाउस वायरिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, ड्राइभिङ र प्रकृति पथ प्रदर्शक जस्ता तालिम प्रदान गरी उनीहरूलाई दक्ष बनाइएको थियो। बाँकी राष्ट्रिय निकुञ्जले स्थानीय युवाहरूले संरक्षणमा खेलेको भूमिकालाई समृद्धिसँग जोड्दै आय आर्जनका कामहरूमा जोड्न थालेपछि युवाहरू अहिले स्वरोजगार हुन थालेका छन्। बाँकी राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कणेल,
संरक्षणलाई समृद्धिसँग जोड्नुपर्छ भन्ने मूल मन्त्रका साथ बाँकी राष्ट्रिय निकुञ्जले विभिन्न संरक्षण भएका संघ संस्थाहरूसँग मिलेर संरक्षणमा सक्रिय रहनुभएका युवा साथीहरूलाई तालिमहरू हामीले प्रदान र यसको मुख्य उद्देश्य के थियो त भन्दाखेरि हाम्रो समाजमा रहनुभएका सक्रिय युवाहरूलाई संरक्षण सँगसँगै समृद्धिसँग पनि जोड्ने र उहाँहरूको रोजगारीको चाहिँ अवसरलाई चाहिँ फराकिलो बनाउने र आय आर्जनमा वृद्धि गर्दै उहाँको जीवनस्तरलाई माथि उकास्ने मुख्य उद्देश्य नै हो। यसै अन्तर्गत हामीसित रहनुभएका विभिन्न प्लम्बरहरू त्यसपछि इलेक्ट्रिसियनहरू अनि नेचर गाइडहरू र ड्राइभरहरू उत्पादन हुनुभएको छ र उहाँहरूले आफ्नो क्षेत्रमा बिजनेस व्यवसाय सञ्चालन गरेर अगाडि बढेको अवस्था चाहिँ छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाले पहिले बेरोजगार भएर बस्नुपर्ने बाध्यता रहेको थियो तर सिपमूलक तालिम पाएपछि अहिले युवा स्वरोजगार हुन थालेपछि खुसी भएका छन्। स्थानीय युवा हेमराज छेत्री
भन्दा अगाडि एउटा बेरोजगारी अवस्था थियो भने अहिले यो ट्रेनिङ लिएर एउटा आफै एउटा रोजगार भइहाल्छ र दुई चारजना साथीहरूलाई पनि रोजगार दिने अवस्थामा पुगेको छु, म एकदमै खुसी छु।
पछिल्लो समय मध्यवर्ती क्षेत्रका युवाहरूले वैदेशिक रोजगारी भन्दा आफ्नै देशमा बसेर आय आर्जन गरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण समेत दिन थालेका छन्। सिपमूलक तालिमले आत्मनिर्भरता मात्र होइन संरक्षण र विकासलाई पनि सँगसँगै अगाडि बढाउन सकिने उदाहरण दिएको छ। स्थानीय युवा गणेश विक
मैले चाहिँ गाडी सिकेको एक महिना गाडी सिकेको गाडी सिक्दाखेरि चाहिँ हामीले आधा घण्टा दैनिक सिक्ने गर्थ्यौँ। गाडी सिकेर चाहिँ हामीले लाइसेन्स पनि प्राप्त गरिसक्यौँ र लाइसेन्स प्राप्त गरिसकेपछि हामीले गाडी सिकेर नै नेपालमै बसेर केही आय आर्जन गर्न सक्यौँ। जस्तै अब हामी विदेश जान परेन किनकि हामी नेपालमै केही रोजगारीको सिर्जना भएको छ।
बाँके राष्ट्रिय निकुञ्ज जेडएसएल नेपालले युवाहरूलाई तालिम प्रदान गरेको थियो। सिप अवसर र स्थानीय स्रोतको सही सदुपयोग भयो भने युवाहरू गाउँमै टिक्न सक्छन् भन्ने उदाहरण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरूले प्रस्तुत गरेका छन्। सला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपालको पहिलो बर्ड स्याङ्चुरी घोडाघुडी सिमसारमा जलपंक्षी गणना शुरू भएको छ। जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघुडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ। टोलीका अनुसार यही पुस 21 गतेसम्म घोडाघुडीमा जलपंक्षी गणना हुनेछ। चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघुडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ। घोडाघुडीमा जलपंक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिँदै आइएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिनुभयो। उहाँका अनुसार गणनापछि उनीहरूको अवस्था र चुनौती पत्ता लगाइनेछ। घोडाघुडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्वपूर्ण वासस्थान भएकाले 2078 फागुन 27 सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा गरेको थियो। यहाँ 381 प्रजातिका चरा पाइन्छन्। कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित भेडेटारमा 13 फूड फेस्टिभल सम्पन्न भएको छ। कोरोनापछि थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्ता फेस्टिभलहरू प्रभावकारी हुने गरेको स्थानीय बताउँछन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
भेडेटार फूड फेस्टिभलमा करिब 60,000 पर्यटक भित्रिएर 2,50,00,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य थियो, तर लक्ष्यको करिब 60% मात्रै पूरा भएको छ। कोरोना कहर अगाडिका फेस्टिभलमा भेडेटारमा लक्ष्य अनुसार पर्यटक आएर सोचे अनुसारको आर्थिक कारोबार हुने गरेको थियो, तर कोरोना महामारी पछाडिका फेस्टिभलमा पर्यटकको संख्या सोचे अनुसार हुन सकेको छैन। कोरोना पछिका वर्षहरूमा पर्यटकको आगमन क्रमशः लय लिँदै गएको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले बताउनुभयो।
पहिला जस्तो चाहिँ अलिक अब त्यति छैन र पनि अहिले जुन आइरहेछ त्यो भन्दा चाहिँ मात्रा अलिक बढेकै हामीले अनुभव पाएको छ।
बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मीको समयमा पर्यटकको संख्या बाक्लो हुने गरेको छ। जाडोयाममा भेडेटार आउने पर्यटकको संख्या घट्न नदिन र नयाँ वर्षमा रमाउन चाहने भारतीय पर्यटकलाई आकर्षित गर्न भेडेटारमा फूड फेस्टिभलको आयोजना गर्ने गरिएको छ। गएका वर्षहरूमा पर्यटकको संख्या केही कमी भएकाले यसपटक विशेष योजनाका साथ फेस्टिभल आयोजना गरिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुको भनाइ छ।
स्थानीय पर्यटक सँगसँगै हाम्रो छिमेकी राष्ट्र भारतका पर्यटकहरूलाई पनि न्यु इयरको इभमा उहाँहरूलाई सकेसम्म भित्राउ सक्दो उहाँहरूको भारतीय पर्यटकहरू हाम्रो ठाउँमा भित्राउ भन्ने मूल उद्देश्य सहित हामीले यो सुरुवात गरेका छौँ।
समुद्री सतहदेखि 1420 देखि 1705 मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य बन्ने गरेको छ। अन्तर्राष्ट्रिय संचार संस्था CNNले भेडेटारको नाम्जे बजारलाई विश्वका 12 गन्तव्य मध्ये 5 गन्तव्यमा राखेपछि यसको पर्यटकीय चर्चा चुलिएको छ। ईश्वर थापा, रेडियो नेपाल धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकी राज्य भेनेजुएला विरूद्ध आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पतीलाई देश निकाला गरिएको बताउनु भएको हो। मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार संयुक्त राज्य अमेरिका र भेनेजुएला बीच तीव्र तनावको बीचमा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला का राष्ट्रपतिलाई बारम्बार नार्को आतंकवादी सरकारको अध्यक्षता गरेको आरोप लगाउनु भएको थियो। अमेरिकाले भेनेजुएलाको तेल ओसार पसारमा संलग्न रहेको दावी गर्दै जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो। यसैबीच भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बड़ापत्र उल्लंघन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभाग विरूद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ। भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू विशेष गरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनैतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ। अमेरिकी आक्रमणपछि भेनेजुएला सरकारले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराग्जीले इरानमा जारी प्रदर्शनमा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईप्रति कड़ा आपत्ति जनाउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा सरकारले दमन गर्न खोजे अमेरिकाले प्रदर्शनकारीको उद्धार गर्ने बताउनु भएको थियो। इरानले आफ्नो आन्तरिक मामिलामा हुने कुनै पनि हस्तक्षेपलाई कदापि स्वीकार्न नसकिने बताएको छ। एक हप्तादेखि राजधानी तेहरानमा भइरहेको प्रदर्शनका क्रममा 8 प्रदर्शनकारीको मृत्यु भएको छ। अमेरिकी डलरको तुलनामा इरानी मुद्राको मूल्य तीव्र रूपमा घट्न थालेपछि तेहरानमा त्यस विरूद्ध प्रदर्शन शुरू भएको र अहिले अन्य शहरहरूमा पनि विरोध शुरू भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विद्युतीय सवारी साधन ईभीको उत्पादन र बिक्रीका लागि विश्वका शक्तिशाली दुई देश अमेरिका र चीनका कम्पनीहरू बीच प्रतिस्पर्धा देखिएको छ। पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्क अनुसार चिनिया विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीले अमेरिकी विद्युतीय सवारी साधन कम्पनी टेस्लालाई जितेको विवरणहरू सार्वजनिक भएका छन्। बीवाईडीले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीले सन् 2025 22,05,000 बीवाईडी कार बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्ष अर्थात सन् 2024 भन्दा 28% बढ़ी हो। उता अमेरिकी विद्युतीय सवारी साधन कम्पनी टेस्लाले सन् 2025 विश्वभर 16,50,000 विद्युतीय सवारी साधन बिक्री गरेको जनाएको छ। बजार विश्लेषकहरूले कम्पनीका अधिकारीहरूको भनाईको आधारमा बिक्रीमा टेस्लाको तुलनामा बीवाईडी निकै अगाडि रहेको दावी गरेका छन्। सन् 2025 शुरूआतदेखि नै टेस्लाको बिक्री घटेको थियो। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा संलग्न भएपछि सन् 2025 शुरूका 3 महिनामा टेस्लाको बिक्री उल्लेख्य घटेको थियो। वर्षाको ठोरीमा अंग्रेजी नयाँ वर्ष मनाउन जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या यस वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। यसपटकको अंग्रेजी नयाँ वर्षको दिन बिहानैदेखि पर्यटकीय क्षेत्रमा भारतीय तथा नेपाली पर्यटकका सवारी साधनको लाम लागेको स्थानीय राम प्रकाश कुंवरले जानकारी दिनुभयो। त्यहाँ नयाँ वर्षको अवसर पारेर आउने भारतीय पर्यटकको संख्या यस वर्ष गत वर्ष भन्दा 25,000 बढ़ेको स्थानीय पर्यटन व्यवसायहरूले बताएका छन्। अंग्रेजी नयाँ वर्षका दिन भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतिहारी, कटियागंज आसपासका क्षेत्रका बासिन्दा ठोरी घुम्न र वनभोजका लागि आउने गरेको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो। ठोरी घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्दै गएपछि ठोरीलाई थप व्यवस्थित बनाइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो। ठोरीमा चितवन, बारा, पर्सा, रौतहट लगायतका जिल्लाका बासिन्दा समेत वनभोज खान र घुम्न जाने गरेका छन्। नयाँ वर्ष मात्रै नभई हाल अन्य दिनमा समेत ठोरीमा दैनिक 500-1,000 संख्यामा भारतीय पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी दिनेश नेपालले जानकारी दिनुभयो। माघे संक्रान्ति नजिकै गर्दा सैरलाईका किसानलाई तरूल खन्न भ्याइ नभ्याइ हुन थालेको छ। स्थानीय किसानहरू बागमती नदी किनारमा लगाइएको तरूल खन्न व्यस्त देखिने गरेका छन्। जिल्लाको बागमती नगरपालिका 4-5-6 स्थित बागमती बगरमा तरूल खेती हुँदै आएको छ। त्यहाँ लगभग 500 हेक्टर क्षेत्रफलमा वर्षेनी तरूल उत्पादन हुने गरेको नगर कृषि शाखाका प्राविधिक हिमाल शाहीले बताउनुभयो। त्यहाँ उत्पादन भएका तरूल काठमाडौँ स्टेट कालीमाटी तरकारी बजार हुँदै देशका अन्य ठूला शहरसम्म पुग्ने गरेको छ। माघे संक्रान्तिमा फलारको रूपमा प्रयोग हुने तरुलको अन्य समयमा तरकारीको रूपमा उच्च माग हुने गरेको स्थानीय किसानहरूको भनाइ छ। म्याग्दीको सदरमुकाम बेनीमा 11 कृषि मेला, खाना महोत्सव तथा माघे संक्रान्ति मेला आयोजना हुने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिको आयोजनामा यही पुष 30 माघ 3 गतेसम्म बेनीको खुला मञ्चमा मेलाको आयोजना हुने भएको छ। शनिबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न तथा पर्यटन प्रवर्धन गर्न टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो। मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघु उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीहरूको किनबेच समेत हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो।
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता समितिको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ। क्यानद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समितिको वार्षिक क्यालेण्डर सार्वजनिक गर्नुभएको हो। क्यालेण्डर अनुसार राष्ट्रिय प्रतियोगिता जनवरीमा पुरूष प्रधानमन्त्री कपबाट हुनेछ। जस अन्तर्गत जनवरी 5 25 तारीकसम्म जिल्ला चरण र जनवरी 25 फेब्रुअरी 10 प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन्। यस्तै फेब्रुअरीमा पुरूष प्रधानमन्त्री कप प्रदेश चरण निरन्तरता पाउनेछ भने फेब्रुअरी 12 22 जय ट्रफी आयोजना हुनेछ। यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनशीपको जिल्ला चरण पनि सञ्चालन हुनेछ। यस्तै मार्चमा पुरूष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च 28 अप्रेल 22 सञ्चालन हुनेछ। यसै अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनशीपको प्रदेश चरण तथा महिला प्रधानमन्त्री कपको जिल्ला चरण आयोजना गरिने क्यालेण्डरमा उल्लेख छ। अप्रेलमा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरूष अण्डर 19 राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण र अन्य क्यान कार्यक्रम सञ्चालन हुनेछन्। मेमा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे 2-20 आयोजना हुनेछ। अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लीग एनपीएल आयोजना हुने क्यालेण्डरमा समावेश गरिएको छ। नोभेम्बरमा नेपाल प्रिमियर लीग क्रिकेट हुनेछ भने डिसेम्बरमा महिला र पुरूष दुवैको अन्तर्राष्ट्रिय श्रृंखला हुने क्यानले जनाएको छ। टिपटप हेल्प न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले 9 एनबीए भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। नेपाल पुलिस क्लबलाई शनिबार फाइनलमा 3-0 सोझो सेटमा हराउँदै न्यू डायमण्ड च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा न्यू डायमण्ड 25-18, 25-19, 25-18 विजयी भयो। न्यू डायमण्ड यसपटक 5 खेलमा एउटा पनि सेट नगुमाई विजयी बनेको हो। न्यू डायमण्डले 4 वर्षपछि च्याम्पियनशीपको उपाधि जितेको हो। यस्तै नेपाल पुलिस क्लब पुरूष र एपीएफ क्लब महिलातर्फ 9 एनबीए भलिबल च्याम्पियनशीपमा तेस्रो भएको छ। ताप्लेजुङमा सम्पन्न संघीय मेला भलिबल उपाधि थुम्बे दिनले जितेको छ। संघीय मेलाको अवसरमा खेलाइएको अन्तर वडा स्तरीय भलिबल प्रतियोगितामा आम्बे गुदिनलाई 3-1 सेटमा हराउँदै थुम्बे दिनले उपाधि उचालेको हो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने तथा तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20.1 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 16.3 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 16.7 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस र दिपालको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्द सूचीबाट उम्मेद्वारले नाम फिर्ता लिएमा सम्बन्धित दलले उम्मेद्वार थप्न पाउने निर्वाचन आयोगद्वारा जानकारी। अत्यधिक चिसो बढ़ेकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजबाट शुरू। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई देश निकाला गरिएको दावी। र नेपाल क्रिकेट संघ क्यानद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता समितिको वार्षिक खेल तालिका सार्वजनिक। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।